नमस्कार। कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। संविधानले समावेशिता र समता जस्ता महत्वपूर्ण विषय समेटेको छ। यी विषय क्रमिक रूपमा कार्यान्वयनमा पनि गइरहेका छन्, तर अपेक्षित र प्रभावकारी रूपमा भने अझै यी विषय अगाडि बढ़न सकिरहेका छैनन्। आरक्षणको सुविधाले पछिल्लो दुई दशकमा यसअघि राज्यको मूल प्रवाहमा आउन नसकेकाहरू निरन्तर मूल प्रवाहमा आउने अवस्था पनि सिर्जना भइरहेको छ। तर आरक्षणको वैज्ञानिक व्यवस्थापन बारे भने प्रश्न उठिरहेका छन्। पछिल्लो समय आरक्षणका सवालमा एक व्यक्तिले एक पटक मात्र आरक्षण प्रयोग गरी त्यसपछि अरूलाई अवसर दिनुपर्ने लगायतका सवाल पनि उठिरहेका छन्। यस्तै आरक्षण सम्पन्न केन्द्रित नभई विपन्न केन्द्रित हुनुपर्ने सवालहरू पनि विगतदेखि नै उठान हुँदै आएका छन्। त्यस्तै अझै 70 भन्दा बढ़ी जात जाति राज्यको मूल प्रवाहमा आउन नसकेको र उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारले विशेष भूमिका खेल्नुपर्ने लगायतका विषय पनि अहिले उठान भइरहेका छन्। सामाजिक सशक्तिकरणका लागि हरेक वर्ग विशेष राज्यको मूल प्रवाहमा आउनु अनिवार्य मानिन्छ। आजको संवादमा हामी समावेशिता, समता र सामाजिक सशक्तिकरणका विषयमा केन्द्रित भएर प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति आकृति अवस्थीसँग कुराकानी गर्दैछौ। सभापतिज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। संविधानले समावेशिता र समताको व्यवस्था पनि गरेको छ। लगभग अब संविधान जारी भएर कार्यान्वयन भएको पनि एक दशक भन्दा बढ़ी समय पनि भइसकेको छ। यो अवधिलाई हेर्दाखेरि अब जुन आरक्षणको पनि व्यवस्था गरिएको छ, यसले राज्यको मूल प्रवाहमा नरहेकाहरूलाई अहिले मूल प्रवाहमा ल्याइरहेको एउटा अवस्था पनि छ। अब तपाईँहरूको समितिमा पछिल्लो पटक छलफल हुँदाखेरि अझै 74 जात जाति मूल प्रवाहभन्दा बाहिर रहेको विषयमा कुरा उठान पनि भएको थियो। यसलाई कसरी हेर्न सकिन्छ? संविधान जारी भएको यो अवधि र जुन आरक्षण, समावेशिता, समता जस्ता विषयको कार्यान्वयनलाई कसरी हेर्न सकिएला?
प्रश्नको लागि धन्यवाद सर। अब हामीले हाम्रो महिला तथा सामाजिक मामिला समितिमा हजुरले भनेकै कुरालाई मुख्य धारमा राखेर समाजमा जति पनि नागरिक हुनुहुन्छ उहाँहरूले संविधानले प्रत्याभूत गरेको जुन अधिकार छ, त्यो अधिकारलाई चाहिँ सबैले समावेशी र समानताका आधारमा पाउनुपर्छ र उहाँहरूको सबैको समावेशिता चाहिँ हरेक ठाउँमा समान रूपले हुनुपर्छ भन्ने कुरामा हामीले हेरिराखेका थियौँ। अब यसमा हेर्दाखेरि हामीले विभिन्न आयोगहरूसँग छलफल गरिरहेको क्रममा आयोगहरूले समावेशितालाई ध्यानमा राख्ने प्रयास त गर्नुभएको छ, तर त्यो प्रयासहरूले अझै पनि जुन ग्राउन्ड लेभलमै हुनुपर्ने या नागरिकले घर घरमा अनुभूति गर्नुपर्ने यो आरक्षणको कुराहरू र अन्यमा पनि समानतामूलक उहाँहरूको पहुँचलाई जुन गर्नुपर्ने थियो, त्यो विषय अझै पनि कुनै ठाउँमा चुकेको हो कि हामी अझै पनि त्यसलाई हामीले समुदाय स्तरमा पुग्न सकेको होइन कि भन्ने कुरामा हाम्रो छलफल भएको थियो सर यो विषयमा।
आरक्षणको अब नीतिले विगत दुई दशकमा राज्यको मूल प्रवाहमा पछाडि पारिएका वर्गलाई ल्याउन निकै मदत पनि गरेको छ, तर अझै पनि लक्षित वर्गका आम नागरिकले यसको महसुस गर्न सकेका छैनन् भनेर कतिपय अवस्थामा भन्ने गरिन्छ। नीति कार्यान्वयनको बीचमा के कस्तो खाडल समितिले औल्याएको छ? अब भन्न के भनिन्छ भने सम्पन्न केन्द्रित नभई विपन्न केन्द्रित हुनुपर्छ आरक्षण भनेको, त्यसै गरी सुगम केन्द्रित होइन कि दुर्गम केन्द्रित हुनुपर्छ, यसमा वास्तविक जुन खाडल देखिएको छ त्यो पुरिन्छ त्यसपछि भन्ने सवालहरू पनि रहेका छन्। तपाईँहरूले यो विषयलाई कसरी औल्याउनु भएको छ?
हजुर हजुरकै लाइनमा हामी पनि त्यसमै छौँ। हामी जुन मान्छेको लागि, जुन नागरिकको लागि यो आरक्षणको व्यवस्था गरिएको हो र जुन परिकल्पना यसको व्यवस्था गरिएको त्यो नै हुनुपर्छ र पाउनुपर्ने मान्छेले पाउनुपर्छ भन्ने हो। तर हाम्रो समितिमा छलफल गर्दाखेरि हजुरले भनेको जस्तै सुगममा बढी केन्द्रित भयो र दुर्गममा यो पुग्न सकेको छैन। अब यसको खाडल भन्नाले कानुनी रूपमा हामी सम्पन्न जस्तै नै छौँ, कानुनमा त लेखिएको छ यति पर्सेन्टले यो पाउने यो हुने भनेर, तर कार्यान्वयनको पक्षमा हेर्ने हो भने जति पनि सम्बन्धित निकायहरू छन् उहाँहरू त्यहाँसम्म पुग्न सक्नु भएको होइन कि भन्ने कुरा हामीले पनि महसुस गरेका छौँ। अब यो खाडल भनेको अध्ययन अनुसन्धान हुने, सिफारिसहरू हुने, तर त्यसको कार्यान्वयनको क्षेत्रमा चाहिँ हामी एकदम सीमित भयौँ कि। हामीले त्यो कागजमा चाहिँ बनाउन सक्यौँ तर त्यो कागजको ढड्डाहरूमा मात्रै सीमित भयो। हामीले त्यसको इम्प्लिमेन्टेसनको पाटोमा कहिले पनि त्यो प्रकारले जान सकेनौँ र गरेका अनुसन्धान गरेका सिफारिसहरू कहाँसम्म पुगे, तिनीहरूको अवस्था के छ भनेर आउने हुने हामीसँग संयन्त्र पनि भएन या इच्छा पनि भएन भन्ने कुरा चाहिँ हाम्रो समितिले अहिलेसम्मको आकलनमा त्यो आउँदाएको छ।
पछिल्लो समय एउटा विषय चर्चामा पनि रहेको छ, त्यो के हो भने एक व्यक्तिले जीवनमा एक पटक मात्र आरक्षणको सुविधा पाउनुपर्छ ताकि अन्य सुविधा नपाएका व्यक्तिले पनि त्यो आरक्षणको सुविधा पाउन सकुन् भन्ने मान्यतामा यो छलफल र चर्चा भइरहेको छ। र हाम्रो सर्वोच्च अदालतले पनि के भनेको छ भने, शब्द नै उद्धृत गरेर भन्नुपर्दा, आरक्षण तर मारा वर्गको हितको लागि मात्र नभई विपन्न र दुर्गम क्षेत्रका त्यसै गरी राज्यको मूल प्रवाहमा आउन नसकेका त्यस्ता वर्गहरूप्रति पनि लक्षित हुनुपर्छ भनेर सर्वोच्च अदालतले पनि यसको एउटा वैज्ञानिक व्यवस्थापनका लागि निर्देशनात्मक आदेश गरेको अवस्था पनि छ। यस हिसाबले आरक्षणको वैज्ञानिक व्यवस्थापन र प्रयोग कसरी हुनुपर्छ ताकि समता र समावेशिताको अवधारणाले पूर्णता पाउन सकोस्, त्यसले प्रभावकारिता ग्रहण गर्न सकोस्?
यसमा चाहिँ यस्तो छ सर, अब एकचोटिमा भन्दा पनि हजुरले समता जुन वर्ड युज गर्नुभयो, समता भनेको त्यो मान्छेले कतिसम्म पाउँदाखेरि चाहिँ अरूको लेभलमा आउन सक्छ या उसले संविधानले दिएको अधिकारलाई प्रयोग गर्न पाउँछ भन्ने कुरा हो। अब कतिपय ठाउँमा हाम्रो पनि इच्छा के हो भने एकचोटि मात्रै होस् कसै मान्छेको, उसले यो कोटा सिस्टम या त्यसमा गएर आरक्षणको क्षेत्रमा आफ्नो अधिकार प्रयोग गरोस् भन्ने हो। तर कुनै ठाउँमा यस्तो पनि पर्न सक्छ कि त्यो मान्छेलाई एकचोटि मात्रै अवसर दिँदाखेरि जुन समता हामीले खोजिरहेका छौँ त्यो पनि त्यो पाउँछ कि पाउँदैन भन्ने कुरालाई पनि हामीले डिटर्माइन गर्नुपर्छ। त्यही भएर यसको लागि चाहिँ एउटा हजुरले भनेको जस्तो दुर्गम ठाउँको आरक्षण र सुगमको आरक्षणलाई एकै प्रकारको परिस्थिति त नहोला। दुर्गममा अलि बढी दिनुपर्ने अवस्था आउला, सुगम क्षेत्रको त्यही जाति या त्यही समुदायको मान्छेलाई थोरै कम भए पनि हुन सक्ने अवस्था आउन सक्छ। त्यही भएर यसमा चाहिँ समताको आधारमा कुन व्यक्ति र कुन क्षेत्रलाई कुन प्रकारको कति चोटि दिने भन्ने कुरा चाहिँ एकदमै यो सोच विचार गरेर यसको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्छ सर। यसमा चाहिँ अब एकचोटि मात्रै भनेर हामीले एउटा लाइन चाहिँ त्यसरी ट्रेस गर्नु हुँदैन भन्ने चाहिँ हाम्रो समितिको मान्यता हो। अब यसमा चाहिँ विभिन्न सरकारवालाहरूसँग पनि समन्वय गरेर सल्लाह गरेर अब यसको लागि चाहिँ कसरी अगाडि बढाउने भन्ने प्रक्रियामा पनि सल्लाह गर्दैछौँ सर।
यहाँहरूको छलफलमा अझै पनि नेपालका 70 भन्दा बढी जात जातिहरू, अब त्यसलाई मार्जिनलाइज्ड पनि भनिन्छ, सीमान्तकृत वर्ग जो छ त्यो वर्ग राज्यको मूल प्रवाहमा आउन नसकेको विषय उठान भएको थियो। हुन पनि सीमान्तकृत वर्ग जसलाई लक्षित गरेर संविधानमा नै ती शब्दहरू परेका छन् अथवा व्यवस्था गरिएको छ, त्यो वर्गलाई एउटा हक भित्र लाभ सुविधा मिल्न सकोस् भनेर त्यो खालको संवैधानिक सुनिश्चितता पनि गरिएको अवस्थामा उनीहरूको अहिलेसम्म त्यस किसिमको प्रतिनिधित्व हुन नसक्नुलाई समितिले कसरी हेर्छ, यहाँले कसरी हेर्नुहुन्छ?
यसमा चाहिँ हाम्रो विभिन्न आयोगहरू छलफल भयो सर। अब यो आयोगहरू परिकल्पना नै गरिएको थियो भने जुन समुदाय पछाडि पारिएको छ त्यो समुदायको पनि प्रतिनिधित्व हुने, त्यो समुदायका सवालहरू पनि यो आयोग मार्फत चाहिँ सरकार या निकायसम्म पुग्न भन्ने उद्देश्यले हामीले गरेका थियौँ। अब त्यो छलफलमा हामीले हेर्ने हो भने जुन निकायहरू बनाइएका छन्, जुन निकायहरू त्यो ठाउँमा पुगुन् भनेर बनाइएका छन् त्यो निकायहरू चाहिँ पुग्न सकेका छैनन् सर। यो चाहिँ एकदमै काठमाडौँमा सीमित या के भन्यो सुगम क्षेत्रमा सीमित भए, अब त्यो क्षेत्रले चाहिँ जानुपर्ने ठाउँमा पुग्न सकेको अवस्था नदेखिएकोले गर्दा उहाँहरूले जुन अपेक्षा लिएर हामीले त्यो आयोगहरू बनाएका थियौँ त्यो आयोगको कारवाहीहरू त्यो प्रकारले प्रभावकारी नहुन नसकेको र त्यो समुदायले आफ्नो अधिकार के हो, कसरी हामीले अगाडि बढ्ने, हाम्रो आरक्षणको कुराहरू होला, अरू ठाउँमा समावेशिताको आधारमा हामीले कसरी आफ्नो प्रिभिलेजहरू देखाउने भन्ने कुराहरू उहाँले महसुस नै गर्न पाउनु भएको छैन कि भन्ने कुरा हामीले समितिमा चाहिँ अहिलेसम्मको छलफलमा यो कुराहरू आएको छ। अब यसको लागि चाहिँ अझै आयोगहरू र अन्य निकायहरू जो त्यो समुदायको पछाडि पारिएको समुदायको लागि काम गर्दैछन् उहाँलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ। उहाँको कार्यशैलीलाई परिवर्तन गर्ने हो कि जसले चाहिँ उहाँ जनताहरूले उहाँहरू भएको अनुभूति आफ्नै ठाउँमा त्यो दुर्गम क्षेत्रमा गरून् भन्ने हाम्रो समितिले अहिलेसम्म औँल्याएको कुरा छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले समावेशिता, समता र सामाजिक सशक्तिकरणका विषयमा केन्द्रित भएर प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति आकृति अवस्थीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाऊ। अब दुर्गम भूगोल, चेतनाको अभाव र गरीबीका कारण आवेदन नै दिन नसक्ने वर्ग पनि नेपालमा रहेको छ। त्यस्तो वर्गलाई हित लाभ पुर्याउनु पर्ने राज्यको दायित्व पनि रहेको छ। कतिपय अवस्थामा केही कुराहरू त्यति वैज्ञानिक होइनन् कि भन्ने पनि देखिन्छ। यो हामीले दुर्गम भूगोल, चेतनाको र गरिबीको कुरा गर्नुपर्दा अब लोकसेवाले विज्ञापन खुलाउँछ, विज्ञापन खुलाइसकेपछि उक्त विज्ञापन भर्नुपर्छ भन्ने चेतना र त्यसका लागि तयारी गर्नुपर्छ भन्ने विषयहरू पनि कमी देखिन्छ, अभाव देखिन्छ, विशेष गरी विकट दुर्गम क्षेत्रहरूमा। त्यसै गरी शुल्क निर्धारण गरिएको छ, कुनै पनि फारम भर्नका लागि शुल्क निर्धारण गरिएको छ 1,000, 1,500, 2,000 सम्म। त्यसरी शुल्क निर्धारण गर्दा त अलिकति त्यो नमिलेको हो कि भन्ने सम्मका कुराहरू पनि रहेका छन्। राज्यले दिने अवसरमा पनि शुल्क लगाउने एउटा जुन समता समावेशिताका कुरा विषयहरू जोडिएका छन् त्यसमा त्यो कुरा पनि उठान भइरहेको सवाललाई कसरी हेर्न सकिएला?
यसमा चाहिँ यस्तो छ, अब शुल्कको कुरामा यो एउटा नियम एउटा क्राइटेरिया हामीले तोक्नै पर्छ, त्यसले गर्दाखेरि हाम्रो काम प्रभावकारी व्यवस्थित रूपमा अगाडि बढ्छ। अब यो कुरामा चाहिँ त्यो समुदायसँग जोड्नुभन्दा पनि ओभरअल म्यानेजमेन्टको पार्टलाई हेरेर एउटा यो नियममा बाँध्ने पार्ट हो। बरु त्यो शुल्क तलमाथि कति गर्न सकिन्छ भन्नेमा छलफल गर्न सकियो, तर शुल्क चाहिँ लिने नलिने भन्नेमा भन्दा पनि थोरै शुल्क लिएर पनि यो नियममा ल्याउनलाई यो शुल्कमा चाहिँ प्रभावकारी नै हुन्छ।
आरक्षण त एउटा माध्यम मात्र हो, सामाजिक सशक्तिकरणको अन्तिम लक्ष्य र आत्म लक्ष्य भनेको अब आत्मनिर्भरता र समता नै हो भन्ने कुराहरू पनि चर्चामा रहने गरेका छन्। अब यो विषयलाई कसरी हेर्न सकिएला? हाम्रो जुन अब सामाजिक सशक्तिकरणलाई बढावा दिँदै आत्मनिर्भरता र समतामूलक समाज निर्माणका लागि राज्यले के गर्नुपर्छ, राज्यका दायित्वहरू के हुन्छन्, तपाईँहरूको समितिले यो सवालमा के कस्ता कुराहरू जोड़ दिनुपर्छ अथवा जोड़ दिएको छ?
यसमा भन्नुभएको सशक्तिकरण चर्चाको यो चाहिँ समुदायमा इम्पोर्टेन्ट नै हुनुपर्छ, अनि त्यो त्यसमा पनि जुन पछाडि पारिएको वर्ग र महिलाहरूलाई पनि यसमा आर्थिक रूपमा सशक्तिकरण मात्रै होइन आर्थिक रूपमा हामीले सशक्तिकरण गर्न एकदमै जरुरी देखिन्छ। यसरी आर्थिक समस्याहरूलाई आत्मनिर्भर बनायौँ भने त्यो हिंसाका कुराहरू त्यो कुराहरू पनि न्यूनीकरण हुने, कुनै एउटाको दबाबमा आउनु नपर्ने भएकोले पछाडि पारिएको वर्ग जात जाति र लिङ्गको आधारमा जुन भेदभाव हुन्छ त्यसलाई अन्त्य गर्नलाई पनि हामीले सशक्तिकरण एउटा व्यावहारिक पाटोमा र अर्को भनेको आर्थिक पाटोमा पनि हामीले एकदमै सशक्तिकरण गर्न जरुरी छ। यसमा हाम्रो समितिको तर्फबाट सम्बन्धित निकाय मन्त्रालयहरूसँग समन्वय गरेर हामीले उहाँहरूलाई चाहिँ अब निर्देशनै दिने प्रकारले महिला सशक्तिकरण लगायत जुन पछाडि पारिएको जाति दुर्गम क्षेत्रको जाति छ उहाँहरूको लागि हामीले यस्ता प्रकारका प्याकेज मिलाएर उहाँहरूलाई शिक्षामूलक तालिम विकास कार्यक्रमहरू र अन्य सशक्तिकरणका पाटोहरूमा कसरी अगाडि बढाउन सकिन्छ जसले गर्दाखेरि उहाँहरूको जीवनस्तर अगाडि बढ त्यो पाटोले गर्दा स्वास्थ्य र रोजगारीका पाटोहरूलाई पनि यो मिनिमाइज गर्ने र यसमा आर्थिक स्थिति पनि अगाडि बढ्ने भएकाले त्यो पाटोलाई एकदमै फोकस गरेर स्किल डेभलपमेन्टका थिङहरू जसले चाहिँ आउने दिन उहाँहरूलाई आर्थिक रूपमा सशक्तिकरण बनाउनका लागि अगाडि बढाओस् भन्ने हिसाबले हामी सम्बन्धित मन्त्रालयलाई पनि त्यो अनुसारले समन्वय गरेका छौँ उहाँहरूसँग र त्यो बाहेकका अन्य स्टेक होल्डरसँग पनि हामीले त्यही अनुसारले समन्वय सक्नुहुन्छ?
अहिले पछिल्लो समय आरक्षणको केही हिसाबले विरोध पनि भइरहेको सुनिन्छ, अब मेरिटोक्रेसीलाई प्राथमिकता दिनुपर्छ भन्ने किसिमका सवालहरूमा आरक्षण त हुनुपर्छ तर वैज्ञानिक किसिमको आरक्षण हुनुपर्छ भन्ने किसिमका सवालहरू आवाजहरू पनि उठिरहेका छन्। योग्यता प्रणालीमा आधारित आरक्षणलाई अथवा वैज्ञानिक आरक्षणलाई मात्र प्राथमिकता दिनुपर्छ भन्ने सवालहरू पनि रहेका छन्। एकातर्फ हाम्रो संवैधानिक र कानूनी व्यवस्था, अर्कोतर्फ योग्यता प्रणाली अथवा योग्य व्यक्ति नै अवसरमा अथवा भनौ योग्य व्यक्तिले नै काम गर्न पाउनुपर्छ भन्ने सवालहरू पनि रहेका छन्। यी दुवै कुराहरू अति नै संवेदनशील र महत्वपूर्ण पनि रहेका छन्। अब आगामी दिनमा राज्यको मूल प्रवाहमा जुन हिजो पहुँच पुग्न सकेको थिएन त्यस्ता वर्गको पहुँच पुगिसकेपछि, मूल प्रवाहमा आइसकेपछि, राज्यले एउटा अवस्था लिइसकेपछि यी कुराहरूलाई कसरी व्यवस्थापन गर्दाखेरि उचित हुन्छ जस्तो लाग्छ यहाँलाई?
यसमा चाहिँ पहिला त हामी त्यो कन्फर्म हुन पर्यो कि वैज्ञानिक प्रणाली भनेको के हो। अब यो कुरा चाहिँ जुन पछाडि पारिएको पर्छ उहाँहरूले कसरी बुझ्नुहुन्छ, अनि अर्को भनेको आरक्षणको हिसाबमा अब यो हटाइदिने योग्यता विज्ञताको कुरा जो गर्नुभयो, काठमाडौँमा एउटा कलेजमा पढ्ने स्टुडेन्टको क्यापासिटी र कुनै कर्णाली र सुदूरपश्चिमको एउटा स्कुलमा पढ्ने विद्यार्थीको क्यापासिटी एउटै हुन्छ जस्तो लाग्छ कि लाग्दैन? पहिला त्यो कुरा हामीले विचार गर्नुपर्छ। उहाँहरूको शिक्षाको कस्तो प्रकारको परिस्थिति छ, पढाइ कस्तो प्रकारको भइराखेको छ त्यो हिसाबले, अनि उहाँहरूले अवसर कति पाउनु भएको छ त्यो पनि हामीले विचार गर्नु पर्यो। अब यो माथिको लेयरको मात्रै कुरा हेरेर हामीले होइन योग्यतालाई मात्रै हेर्नुपर्छ, हामीले आरक्षण कोटा पाउनुपर्छ भन्नेलाई चाहिँ विचार चाहिँ गर्नुपर्छ, छिटै बाटोबाट विचार गर्नुपर्छ। मलाई चाहिँ अहिलेको स्थितिमा हाम्रो समितिले भन्ने हो भने अहिले आरक्षण कोटा होइन, योग्यताको आधारमा जानुपर्छ, त्योमा जानुपर्छ, त्योमा जानुपर्छ भनेर अहिले हामी भन्दैनौँ, किनभने हामीले राम्रोसँग निकालेका छौँ कि जुन अवस्था काठमाडौँको विद्यार्थीहरूको छ त्यो अवस्था दूरपश्चिम लगायतका दूरपश्चिम क्षेत्र त्यसमा पनि जो पछाडि पारिएका जातहरू वर्गहरू छन् उहाँहरूको अवस्था अहिले त्यहाँसम्म पुगिसकेको छैन। त्यही भएर यो त्योलाई चाहिँ हामीले जबसम्म त्यहाँको शिक्षाको अवस्था काठमाडौँको लेभलमा पुग्दैन तबसम्म त्यहाँको विद्यार्थी यहाँको विद्यार्थी साँझ्नु हुँदैन भन्ने हाम्रो मान्यता।
यहाँहरूको अब समितिले महिला तथा सामाजिक मामिलाहरू हेर्ने गर्दछ, यो समितिको कार्यक्षेत्र अन्तर्गत बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको हकहित पनि यो समितिले हेर्ने गर्दछ। यी वर्गभित्र पनि सबैभन्दा पीडमा रहेका विषयहरू अब सशक्तिकरणका विषयहरू रहेका छन्। यी सवालहरूमा यहाँहरूले के कसरी काम गर्नु भएको छ? अब विषयगत भन्नुपर्दा ज्येष्ठ नागरिकको सवाल पनि नेपालमा उत्तिकै महत्वपूर्ण छ। ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा सुविधाहरू नपाएका विषयहरू रहेका छन्। त्यसै गरी बाल बालिकाको शिक्षामा पहुँचका विषयहरू रहेका छन्। त्यसै गरी महिलाको सवालमा कुरा गर्दा घरेलु हिंसा लगायतका विषयहरूका कुरा पनि जोडिन आउँछन्। समग्रतामा यो समितिले यी सबै विषयलाई हेरिरहँदाखेरि यी वर्ग क्षेत्र र यो समुदाय अथवा भनौं यी शीर्षकहरूमा के कसरी समितिले अहिले कार्यहरू गर्न खोजिरहेको छ?
यसमा हजुरले भनेको समिति एकदमै संवेदनशील समिति हो, जसले प्रत्यक्ष लाइफसँग प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा कामहरू गर्नुपर्छ। अब यसमा हामीले अहिले तुरुन्तै गरिराखेको भनेको बाल अधिकार र जो हामीले वृद्ध वृद्धाको अधिकार र महिलाको अधिकारको क्षेत्रमा केही हेर्न खोजेका छौँ, जस्तो अब सबै कुराहरू एकैचोटि गर्न सकिँदैन, स्टेप बाई स्टेप जाँदैछौँ। अब यसमा सुरुको अवस्थामा अहिले हामीले राखेको भनेको जस्तो बाल सुधार ग्रुपको केसमा चाहिँ उहाँहरूले पाउनुपर्ने शिक्षा, स्वास्थ्य अनि परामर्शका कुराहरू, खेलकुदको कुराहरूमा जुन प्रकारले उहाँहरूले अहिले बाल सुधार गृहमा कैदीको जसरी राखिएको छ त्यो विषयमा हामीले अनुसन्धान गरेर कसरी एउटा बाल सुधार गृहमा भएका बाल बालिकाहरू पछि बाहिर आएर हामी जस्तै एउटा नर्मल मान्छे सम्मानजनक केही सिप लिएर बाहिर आइसके कसरी आफ्नो जीवन यापन गर्न सक्नुहुन्छ त्यो विषयमा छलफल गरेर सम्बन्धित मन्त्रालयहरूलाई त्यस काम दिने कामहरू भइराखेको छ। अनि अर्को भनेको वृद्धाश्रमको केस, वृद्धहरूको केसमा अहिले हामीले राखेको भनेको वृद्धाश्रमहरू हो। त्यसमा चाहिँ अवस्था कस्तो छ भने विधहरू हुनुहुन्छ उहाँहरू नेपालकै नागरिक हो तर नागरिकता पनि नपाएर जुन सेवा सुविधा संविधानले उहाँहरूको लागि निर्धारित गरेको छ त्यो सेवा सुविधा पनि उहाँहरूले पाउनु भएको छ। त्यही भएर उहाँहरूको नागरिकताको केसमा पनि हामीले छलफल गरिराखेका छौँ। अनि अर्को भनेको महिला सशक्तिकरणको बाटोमा अब स्थितिबाट मन्त्रालयसँग समन्वय भएर महिलाहरूलाई अब आर्थिक रूपमा सशक्तिकरण गर्नुपर्छ जसले गर्दा उहाँहरू आत्मनिर्भर भइसकेपछि आफ्नो खुट्टामा उभिन सक्नुहुन्छ र आफूले गर्न चाहेको कामहरू गर्न सक्नुहुन्छ जसले गर्दा हिंसाहरू पनि न्यूनीकरण हुन्छन् कि भन्ने हिसाबले छलफल गरिरहे।
यहाँले भनिरहेकै सवालमा पनि म केन्द्रित हुन चाहे हाम्रो राज्य भनौ सरकार भनौ के कति बाल बालिका मैत्री र ज्येष्ठ नागरिक मैत्री रहेको यहाँहरूको अध्ययनले भेटाएको छ या पाएको छ। अब खास गरी अब ज्येष्ठ नागरिकै सवालमा केन्द्रित हुने हो भने अब सार्वजनिक सवारीमा निशुल्क भाड़ा हुनुपर्ने अथवा भाड़ा तिर्नु नपर्ने त्यसै गरी सामाजिक कल्याणका विषयहरूमा पनि ज्येष्ठ नागरिकलाई विशेष रूपले हेर्नुपर्ने राज्यको हेरचाहको दायित्वभित्र पनि ज्येष्ठ नागरिकहरू हुनुपर्छ भन्ने लगायतका सवालहरू रहेका छन्। अब विकसित देशको सवालमा कुरा गर्ने हो भने त अब ज्येष्ठ नागरिक भइसकेपछि सामाजिक सुरक्षाको सम्पूर्ण जिम्मेवारी नै राज्यले वहन गरेको अवस्था पनि छ तर नेपालमा विविध कारण त्यसमा आर्थिक कारण सामाजिक कारणहरूले गर्दाखेरि अझै पनि ज्येष्ठ नागरिकहरूले जे जति सेवा सुविधा राज्यका तर्फबाट प्राप्त गर्नुपर्थ्यो त्यो किसिमको सेवा सुविधा पाउन नसकेका विषयहरू न्यूनतम सेवा सुविधा नपाएका विषयहरू पनि जोडिँदै आएका छन्। त्यसै गरी स्वास्थ्य उपचारमा रकम अथवा आर्थिक अभावले उपचार हुन नसक्ने उपचार खर्च पनि उहाँहरूले जुटाउन नसक्ने राज्यको त्यहाँ बलियो उपस्थिति हुन नसकेका गुनासाहरू पनि आउने गरेका छन्। यी सवालहरूलाई यहाँहरूले कसरी हेर्दै हुनुहुन्छ र केही निर्देशनहरू दिँदै हुनुहुन्छ के छ तयारी?
धेरै ठाउँमा राज्य छ भन्ने पनि गर्नुभएको छैन। हाम्रो दुर्गम क्षेत्रतिर हेर्नु भने त्यहाँ युवाहरूको स्थिति न्यून छ जो वैदेशिक रोजगार यहाँ त्यहाँ हुनुहुन्छ त्यो समुदायमाका वृद्धको अहिले उपचार नपाएर निकै घाउहरू चढेर भएको अवस्थाहरू पनि छ। अब हामीले पनि यो विषयमा हाम्रो समिति एकदमै सेन्सिटिभ कुरा हो यो कुरालाई गरेर अब हजुरले भनेको जस्तो नेपालको आर्थिक स्थिति कमजोर छ तर कमजोर छ भन्दैमा अभिभावकको भूमिकाबाट त हामीले बुझ्न पाउँदैनौँ। त्यही भएर अहिलेको सेन्सिटिभ अवस्थामा बच्चा बालबालिका र महिलाहरूलाई चाहिँ कसरी यो राज्यले हामी छौँ है तपाईँहरूको साथ तपाईँहरूले पढ्दा हामी छौँ भन्ने वातावरण बनाउनु पर्छ भन्ने कुरामा हामीले सम्बन्धित मन्त्रालयहरूसँग एकदमै खरो हिसाबले लागिरहेका छौँ र त्यसमा चाहिँ विशेष गरी वृद्धहरूले शिक्षा स्वास्थ्य यो स्वास्थ्यको विषयमा चाहिँ र जो यातायातको कुरा गर्नुभयो यसमा एकदमै सहज हुनुपर्छ र उहाँले हाम्रो पनि राज्य हो भन्ने जुन किसाबको उहाँले राज्यको लागि इन्भेस्ट गर्नुभएको थियो आफ्नो जीवनकालमा त्यो प्रकारको रिटर्न राज्यले उहाँ दिन सक्नुपर्छ भन्ने नै समितिको आशय हो। त्यस्तै प्रकारले हामी मन्त्रालयहरूसँग समन्वय गरिराखेका छौँ।
हामी कार्यक्रमको पनि लगभग अन्त्यतिर आइसकेका छौं। कार्यक्रमको अन्त्यमा मैले यहाँलाई के प्रश्न गर्न चाहे भने बालबालिकासँग सम्बन्धित पनि ऐन रहेको छ बालबालिका सम्बन्धी ऐन 2075 त्यसै गरी ज्येष्ठ नागरिकसँग सम्बन्धित ऐन पनि रहेको छ। ऐनका कानूनका व्यवस्था हेर्ने हो भने निकै सुन्दर व्यवस्था गरिएका छन् तर व्यावहारिक पक्षलाई केलाएर हेर्ने हो भने व्यवहारमा कानूनमा भएका कुराहरू सम्बन्धित लक्षित वर्ग बालबालिका र ज्येष्ठ नागरिक हरूले खासै अनुभूत गर्न नपाएका प्रसंगहरू पनि रहेका छन्। अब ज्येष्ठ नागरिक बाल बालिकाको सवाल त्यसै गरी हाम्रो सामाजिक कल्याणको विषयमा जे जस्ता कानूनहरू निर्माण भएका छन् ती कानूनहरूको प्रभावकारी कार्यान्वयनका लागि के गर्नु पर्ला? यहाँ त विधायिकाको भूमिका अथवा भनौं व्यवस्थापिका संसदको प्रतिनिधि सभाको सदस्य पनि हुनुहुन्छ। यस हिसाबले भन्नुपर्दा हामीसँग एक मिनटको मात्र समय छ, छोटकरीमा भनिदिनुहोस् न कानून कार्यान्वयनलाई प्रभावकारी कसरी बनाउने?
धन्यवाद। अब हाम्रो समितिको चाहना पनि त्यही हो भएका सुन्दर कानुनहरू पाउनुपर्ने पाउन र त्यो अनुभूति गरौँ भन्ने हो। अब यसका लागि हजुरले भने चाहिँ जस्तो एक्सन ओरिएन्टेड कामहरू गर्नुपर्छ हामीले नीति निर्माणमा मात्रै होइन नीतिको प्रयोगलाई त्यही अनुसारले लग्नुपर्छ। अब त्यसका लागि हाम्रो समितिबाट त्यही प्रकारको सिफारिसहरू जानु पर्यो र मन्त्रालयहरूले त्यही प्रकारका सिफारिसमा आधारित रहेर कार्यहरूलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो।
र हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच।
आजको अन्तरसंवादमा हामीले समावेशिता, समता, सामाजिक सशक्तिकरणका मामिलाहरूका विषयमा केन्द्रित भएर प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति आकृति अवस्थीसँग कुराकानी गरौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।